الحمد لله الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سورة آل عمران کی آیت 187 سے ہم شروع کر رہے ہیں. فرمایا کہ وَإِذْ أَخَذَ اللَّهُ مِيثَاقَ الَّذِينَ أُوتُوا الْكِتَابَ لِتُبَيِّنُنَّهُ لِلنَّاسِ وَلَا تَكْتُمُونَهُ فَنَبَذُوهُ وَرَاءَ ظُهُورِهِمْ وَاشْتَرَوْا بِهِ ثَمَنًا قَلِيلًا فَبِئْسَ مَا يَشْتَرُونَ. ان کو یاد دلاؤ کہ ہم نے اہل کتاب سے میثاق لیا تھا کہ تم اس کتاب کو کھلے عام بیان کرو گے, لوگوں کو بتاؤ گے اور اس کو چھپاؤ گے نہیں. لیکن انہوں نے اس معاہدے کو, اس میثاق کو پس پشت ڈال دیا اور اس کے بدلے میں بہت حقیر دنیا کی قیمت لی. تو کتنی ہی بری چیز ہے جو انہوں نے قیمت کے طور پر لی ہے. آپ لوگوں کو یاد ہوگا کہ 185 نمبر آیت میں انہوں نے یہ کہا کہ ہم اس وقت تک ایمان نہیں لائیں گے جب تک ہم آسمان سے کوئی آگ آ کر دیکھ نہ لے جو قربانی کھا جائے. تو اس میں انہوں نے ایک لفظ بولا تھا کہ ہم سے اللہ نے عہد لے رکھا ہے, ان اللہ عہد الینا, یہ الفاظ بولے تھے کہ اللہ نے ہم سے عہد لے رکھا ہے کہ ہم اس وقت تک کسی رسول پر ایمان نہ لائیں جب تک کہ وہ ایسی قربانی نہ کرے کہ جس کو آسمان سے آ کر آگ کھا جائے. اس کے پیش نظر اللہ تعالیٰ نے فرمایا کہ ان کو وہ تو عہد میں نے نہیں لیا تھا, لیکن یہ تو عہد ان کو یاد دلاؤ کہ اگر اس عہد کے اتنے پکے ہو تو یہ عہد بھی پورا کرو کہ میں نے جو اہل کتاب سے لیا تھا کہ لِتُبَيِّنُنَّهُ لِلنَّاسِ, کہ تم بتاؤ گے نبی اکریم صلی اللہ علیہ وسلم کے بارے میں, قرآن مجید کے بارے میں کہ یہ اللہ کی کتاب ہے اور یہ نازل ہو گئی ہے, تو اب اس کو, اس پر ایمان لاؤ. ولا تکتمونہ, اور اس کو چھپاؤ گے نہیں. لیکن اس عہد کے باوجود انہوں نے کیا کیا, وہ عہد تو سامنے لے آیا جو میں نے لیا ہی نہیں تھا, لیکن یہ عہد جو تھا میں نے لیا تھا اس کو انہوں نے پسے پشت ڈال دیا. جو قوم اللہ کے ساتھ اپنے عہد کو پورا نہیں کرتی وہ اللہ کی پسندیدہ قوم نہیں ہو سکتی. تو ہم نے بھی بہت سارے عہد باندھے اللہ تعالیٰ سے, نبی اکریم صلی اللہ علیہ وسلم کے زمانے میں, کیا ہمیں پاکستان کے زمانے میں, لیکن کوئی بھی پورا نہیں کیا. تو آگے جو ان کے بارے میں بیان آ رہا ہے اللہ تعالیٰ کا, اس سے مزید واضح ہو جائے گا کہ یہ بات کیوں کہی جا رہی ہے. تو فرمایا کہ انہوں نے اپنے اس معاہدے کو جو اللہ نے ان سے لیا تھا اس کو پسے پشت ڈال دیا, یعنی اس کے مطابق کوئی کام نہیں کیا. ہونا چاہیے تھا کہ نبی اکریم صلی اللہ علیہ وسلم کے گواہ بن کے کھڑے ہوتے, بتاتے کہ جی بالکل ٹھیک ہے, جو تورات میں لکھا ہوا ہے اس کے مطابق نبی اکریم صلی اللہ علیہ وسلم تشریف لے آئے ہیں تو اب مان لیا جائے. لیکن انہوں نے صحت کی پاسداری نہیں کی, اس کے بدلے میں تھوڑی سی حقیر قیمت لی. یہ حقیر قیمت کا مطلب یہ نہیں ہے کہ کوئی وہ بیچتے تھے جیسا کہ بعض لوگوں نے خیال کر لیا, اس کا مطلب ہوتا ہے کہ دنیاوی فائدے کے لیے, کہ کوئی دنیاوی فائدہ ہے تو اس کی خاطر حق بات چھپا لی, کہیں نقصان ہونے کا ڈر ہوا تب بات چھپا لی, کہیں کوئی فائدہ حاصل ہونا لگا تب چھپا لی, تاکہ جو حق ہے وہ چھپا رہے اور دنیا کا فائدہ ہوتا رہے. ان کے لیے دنیا کے فائدے یہ تھے کہ بنی اسماعیل میں, جو کہ بنی اسرائیل کے بھائی ہیں, ان کے بیچ میں رسول نہ آتا تو اچھا تھا. ٹھیک ہے, ہماری جو نسل ہے اس کی داغ بیٹھی رہتی, اس کا غلبہ رہتا, اس طرح کی باتیں. پھر یہ کہ نبی یہ بات مانتے ہی کہ نبی اکریم صلی اللہ علیہ وسلم سچے رسول ہیں, ان کی اپنی سرداری ختم ہو جانی تھی, تو اس سرداری کو جو چھوڑنے کو تیار نہیں تھے. تو یہ دنیاوی فائدے تھے جو ان کو حاصل تھے. تو فرمایا کہ فبیسما یشترون, تو کتنی گھٹیا چیز ہے، کتنی بری چیز ہے جو یہ خرید رہے ہیں، یعنی ہدایت کے بدلے میں، اللہ کا عہد پورا کرنے کے بدلے میں کتنی گھٹیا چیز ہے، کتنی بری چیز ہے جو یہ خرید رہے ہیں. آگے فرمایا لا تحسبن الذین یفرحون بما اتوا ویحبون ان یحمدوا بما لم یفعلوا فلا تحسبنہم بمفازۃ من العذاب ولہم عذاب الیم. تو فرمایا کہ آپ ان کے بارے میں یہ گمان نہ کریں، ان لوگوں کے بارے میں جو اپنی کرتوتوں پر بڑے مگن ہیں، بڑے خوش ہو رہے ہیں، یعنی باتیں چھپا چھپا کر، نبی کریم صلی اللہ علیہ وسلم کی خلاف گواہی دے دے کر، یا تورات کی باتیں چھپا کر، یا نبی کریم صلی اللہ علیہ وسلم کی جو پیشین گوئیاں، جو باتیں اس پیشین گوئیوں کے مطابق تھیں، ان کے معنی بدل کر، قرآن کے الفاظ کو تبدیل کر کے، بائبل کے الفاظ کو تبدیل کر کے، جو کچھ وہ کر رہے ہیں اس کے بارے میں فرمایا کہ آپ یہ خیال نہ کریں کہ جو یہ حرکتیں کر رہے ہیں اور جن حرکتوں پر بڑے خوش ہیں، وَيُحِبُّونَ أَن يُحْمَدُوا بِمَا لَمْ يَفْعَلُوا، اور وہ یہ لوگ جو ایسی چیزوں پر چاہتے ہیں کہ ان کی تعریف کی جائے جو انہوں نے بھی کی نہیں. تو اب ظاہر ہے کہ جو ان کو کرنا چاہیے تھا وہ یہ کہ عہد کی پاسداری کرتے، انہوں نے نہیں کی، لیکن ابھی بھی یہ توقع کر رہے ہیں کہ اللہ تعالیٰ ان کو اہل کتاب میں سے سمجھے، اہل ایمان میں سے سمجھے، اور ان کے ساتھ جو وعدے کر رکھے ہیں ان کو پورا کرے اللہ تعالیٰ، یہ وہ توقع لگائے بیٹھے ہیں. یحمدو جو ہے یہ عربی زبان میں تعریف کے سے زیادہ اس معنی میں آتا ہے کہ جس کو ہم کہنے ہیں میں نے کریڈٹس کمائے ہیں، اس معنی میں آتا ہے. اور اس معنی سے اردو دان طبقہ زیادہ تر فراموش رہتا ہے. عربوں کے جو لیڈر ہوتے تھے وہ کہتے تھے کہ ہم قوم کی خدمت کر کے ہم کماتے ہیں، یعنی کچھ اپنی شان، اپنے کریڈٹس اپنے بڑھاتے ہیں. تو یہاں پر اسی معنی میں ہے، اور یہ اس کی اچھی مثال ہے بات کو سمجھنے کے لیے کہ اس میں یہ معنی ہوتے ہیں کہ انہوں نے وہ کام نہیں کیے لیکن ان کے کریڈٹس چاہ رہے ہیں. تو یہ جو ہے معاملہ، یہ ہر اس نکمے آدمی کا ہوتا ہے جو کام نہیں کرتا لیکن سمجھتا ہے کہ میں بڑے کارنامے کر رہا ہوں. تو آپ کو فرمایا گیا کہ یہ لوگ جو اپنی کرتوتوں پر مگن ہیں، خوش ہیں، اور ایسے کام کریڈٹس کے خواہش مند ہیں کہ جو انہوں نے کام نہیں کیے، تو تم ان کے بارے میں یہ خیال نہ کرو کہ وہ عذاب سے بچ جائیں گے. یہ مسلمانوں کے لیے تسلی ہے، اور خدا کے قاعدہ جو ہے اس کی اپلیکیشن کو بتایا گیا ہے کہ ذہنوں میں بات آتی ہے جو پچھلی دفعہ میں نے عرض کیا تھا ایک نقطہ، کہ جو حالات ہوتے ہیں نا آدمی کے، جو دعوت میں کھڑا ہوتا ہے اور جو مخالفین ہیں وہ آرام سے جی رہے ہیں، ان کے اوپر کوئی مصیبت نہیں آ رہی، ان کے اوپر کوئی سزا نہیں آ رہی، تو مومنین کے دل میں خیال پیدا ہوتا ہے کہ یہ کیا مسئلہ ہے، اللہ تعالیٰ موجود ہیں لیکن ان کو کوئی پوچھنے والا نہیں ہے. اس کا جواب دینا دو دفعہ دو پہلوؤں سے دیا ہے. ایک پیچھے بھی ہم نے پڑھا کہ جو کفر میں کوششیں کر رہے ہیں ان کی چلت پھرت تمہیں پریشان نہ کریں، ایسے یہاں پر ہے کہ یہ خیال نہ کرو کہ جو لوگ اس وقت اپنی حرکتیں کر رہے ہیں الٹی سیدھی، نبی اکریم صلی اللہ علیہ وسلم کے خلاف مہم چلا رہے ہیں اور چاہتے ہیں کہ ان کے ایسے کاموں کا بھی ان کو کریڈٹس مل جائیں کہ جو انہوں نے کیے نہیں ہیں، تو یہ نہ سمجھو کہ وہ عذاب سے بچ جائیں گے، وہ ضرور پکڑے جائیں گے. یا مفازہ جو ہے وہ اس جگہ کو کہتے ہیں جہاں پر جو نجات کی جگہ ہو یا کامیابی کا مقام ہو. مثلا اگر کوئی پلاسی کے میدان میں جنگ جیتا ہے تو پلاسی کا میدان کامیابی کی میدان ہوگا، اس معنی میں مفازہ کا لفظ آتا ہے. اور اس معنی میں آتا ہے کہ جہاں پہ آدمی نجات پا لے، تو یہاں یہ نجات کے معنی میں ہے. تو ایسا نہ خیال کرو کہ یہ کسی محفوظ جگہ پہ ہیں، لازماً ان پر عذاب آئے گا، عذاب میں پکڑے جائیں گے۔ وَلَهُمْ عَذَابٌ عَلِيمٌ، چنانچہ ان کے لیے ایک دردناک عذاب ہے۔ قرآن مجید میں یہ قرینہ ہوتا ہے کہ جب پیچھے جو باتیں ہوتی ہیں وہ مومنین کے لیے تکلیف دہ ہوں تو پھر کافروں کے لیے عذاب العلیم کا لفظ آئے گا، توہین آمیز باتیں ہوں تو پھر اس کے لیے عذاب المہین کا لفظ آئے گا، اور اگر سنگین باتیں ہوں تو پھر عذاب العظیم آئے گا۔ تو یہاں پر علیم بتا رہا ہے کہ پیچھے جو ان کی یفرحون بما اتوا، ان کی جو کرتوتیں ہیں وہ اصل میں تکلیف دہ ہیں مسلمانوں کے لیے۔ تو فرمایا کہ کافروں کی طرح جو خالد بن ولید وغیرہ اور اس وقت ابو سفیان کے لشکر تھے، ان کے بارے میں کہا تھا کہ وہ بھی لازماً پکڑے جائیں گے، یہ آیت نمبر 176 تھی۔ ولا یحزنک الذین یسارعون فی الکفر، جو لوگ کوشش کر رہے ہیں کفر میں اور بڑی تیزی دکھا رہے ہیں وہ آپ کو غم زدہ نہ کریں، اسی طرح کا یہ مضمون ہے کہ یہ خیال نہ کرو کہ ان کو عذاب نہیں آئے گا، ان کو لازمن عذاب آئے گا اور ان کے لیے دردناک عذاب ہوگا۔ تو یہ جو باتیں کر رہے ہیں، نبی صلی اللہ علیہ وسلم کا انکار کر رہے ہیں، حق کو چھپا رہے ہیں، جو اللہ نے ان سے عہد لیا تھا اس کو توڑ بیٹھے ہوئے ہیں، یہ ساری باتیں جو ہیں ان کا لازمی طور پر انجام ہوگا۔ آگے فرمایا وَلِلَّهِ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ وَاللَّهُ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرٌ، زمین و آسمان کی بادشاہت اللہ ہی کے ہاتھ میں ہے اور وہ ہر چیز پر قادر ہے۔ یہ اب جو پچھلی بات ہے اس سے بھی جڑتا ہے اور اگلی جو بات ہے اس کی بھی تمہید بن رہا ہے۔ زمین و آسمان کی بادشاہت اللہ کی ہے، یہ خدا کے خالق ہونے کی طرف اشارہ ہے، اس لیے آگے جو آیت نمبر 190 ہے اس میں خلق السماوات کا لفظ بھی استعمال کیا ہے۔ اس کائنات پہ اللہ کو مالک ہونے، بادشاہ ہونے، صاحب اقتدار ہونے کی حیثیت تخلیق کی وجہ سے حاصل ہوئی ہے کہ اللہ تعالیٰ نے اس کو بنایا ہے۔ میں اپنے اس تصور کو واضح کرنے کے لیے کئی دفعہ پہلے بھی پینٹر اور پینٹنگ کی مثال دے چکا ہوں، مصور اور اس کی تصویر کی، کہ جب کوئی مصور اپنی تصویر بناتا ہے تو وہ اس کا مالک ہوتا ہے، چاہے تو اس کو اپنی دیوار پہ سجا لے، چاہے تو بیچ دے، چاہے تو پھاڑ دے، اور چاہے تو سردی لگنے پر آگ میں ڈال کر تپا لے۔ تو ہر صورت میں وہ مالک ہے جو چاہے۔ تو اللہ تعالیٰ نے زمین و آسمان کو خلق کیا ہے اس لیے وہ مالک ہے۔ تب جو فرمایا کہ میں جو مومنین ہیں ان کے ساتھ کیا کروں گا، جو یسارعون فی الکفر کر رہے ہیں ان کے ساتھ کیا کروں گا، اور جن اہل کتاب نے میرے معاہدے کو چھپایا ہے اور اس کو اس کے خلاف ورزی کی ہے ان کو میں دردناک عذاب دوں گا۔ کیوں؟ کیونکہ میں زمین و آسمان کا بادشاہ ہوں، میں یہ سزا لازمند دوں گا۔ تو گویا اللہ تعالیٰ یہ بتا رہے ہیں کہ جس طرح تم اپنے علاقے کے قانون کی پیروی کرتے ہو اسی طرح میری زمین پہ رہنا ہے، میرے زمین و آسمان میں رہنا ہے تو میرے قوانین کی پیروی کرنی ہوگی۔ ان قوانین کے اندر پہلا قانون یہ ہے کہ اللہ کو مانا جائے گا، اللہ کے دیے ہوئے رسولوں کو، بھیجے ہوئے رسولوں اور کتابوں کو مانا جائے گا، اور جو اللہ کے ساتھ وعدے کر رکھے ان کو پورا کیا جائے گا۔ تو گویا یہ پوری بات وللہ ملک السماوات والارض میں بتا دی کہ بادشاہ کائنات اللہ تعالیٰ ہے، اس لیے لازمی طور پر اس کا قانون چلے گا۔ یہ دنیا جو ہے وہ ظاہر ہے کہ ہم اللہ کی دنیا میں رہ رہے ہیں، تو اللہ کی دنیا میں اللہ ہی کا ضابطہ قانون چلے گا، اگرچہ اس نے تھوڑی دیر کے لیے ہمارے یہاں ہمیں خلافت دے دی ہوئی ہے تو کچھ لوگ ہم میں سے ہی بادشاہ بن جاتے ہیں، لیکن حقیقی بادشاہ تو اللہ تعالیٰ کی ذات ہے۔ واللہ علی کل شیء قدیر، اور اللہ جو ہیں وہ ہر چیز پر قدرت رکھتے ہیں۔ یہ اب ساری باتوں کو سمیٹ دیا اللہ تعالیٰ نے، اللہ تعالیٰ ان کافروں کو دوبارہ پیدا کر لیں گے قیامت میں سزا دینے کے لیے، ये भी अला कुल्ल शाइन कदीर। अल्लाह ताला इनके बड़े बड़े जो जिन पर काबू पाना दुनिया में आसान नहीं होता, फिरौन है, नमरूद है, और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में कुरैश के सरदार थे, या यहूद के बड़े बड़े लोग थे जिनको अपनी कौम की हमायत हासिल थी, तो फरमाया मैं इन पर काबू पा लूँगा क्योंकि मैं हर चीज़ कर सकता हूँ, और इनके लिए दर्दनाक अजाब दे सकता हूँ क्योंकि हर चीज़ पर कादिर है अल्लाह ताला। तो ये वल्लाहु अला कुल्ली शैइन कदीर सारी बातें जितनी पीछे से चली आ रही थी उन सब को अल्लाह ताला ने समेट कर बताया कि कोई अजाब से इनको भी नहीं बचा सकेगा क्योंकि मैं हर काम कर सकता हूँ, कोई इनको दोबारा जी उठाने से रोक नहीं सकेगा क्योंकि मैं हर काम कर सकता हूँ, तो मैं इनको दोबारा जी उठाऊँगा, क़यामत वाले दिन हिसाब किताब करूँगा और इनको सजा दूँगा, कोई अल्लाह का हाथ रोक नहीं सकेगा। तो गोया ये बहुत सख्त बातें हैं दोनों, कि तुम ज़मीन व आसमान के बादशाह के मुकाबले में आ गए हो जो हर चीज़ पर कुदरत रखता है। अब यहाँ पर चूँकि ये जो वलिल्लाह मुल्क समावाती वलर्स, ये आयत अगली आयतों से भी जुड़ती है और पिछली से भी, तो हम अब खात्मा सूरा जो है उसका आगाज़ हो रहा है, ये 10-15 आयतें हैं जो खात्मे की हैं, असल मज़मून यहाँ पे सूरा का ख़त्म हो गया है। अब कुछ बशारतों पर और कुछ दुआओं के अंदाज़ में इस सूरा को ख़त्म किया जाएगा और आखिर में फिर कुछ बड़े ऐलानात कर दिए जाएंगे। हाँ, तो फरमाया कि इन्ना फ़ी खल्क़ समावाती वल अर्ज़ी वख्तिलाफ़ लैली व नहारी लआयातिल लिउलिल अलबाब। ज़मीन व आसमान की बादशाही अल्लाह की है और वह हर चीज़ पर कुदरत रखता है, तो इस कायनात की तख्लीक में, बनाए जाने में और रात और दिन के एक दूसरे के पीछे आने जाने में अकल वालों के लिए निशानी है। ये बहुत मुख्तसर सा अल्लाह ताला ने यहाँ पर बयान किया है कि ज़मीन व आसमान के बनने में और रात और दिन के एक दूसरे के पीछे आने जाने में अकल वालों के लिए निशानियाँ हैं। ये कायनात जो बनी हुई है ये खुदा की निशानी के तौर पर बनी हुई है, यानी इसके अंदर अल्लाह ताला की निशानियाँ हैं। निशानियों का मतलब क्या होता है? निशानी का मतलब ये होता है कि एक चीज़ देखकर दूसरी का पता चले, उसको निशानी कहते हैं, याद आ जाए या पता चले। तो मसलन बाहर से किसी गाड़ी के गुजरने की आवाज़ इस बात की निशानी है अगर कोई गुजर कर गया है, तो ये आयत होती है। तो ये जो कायनात जिस तरह से बनी हुई है वो इस बात की निशानी है कि ये किसी ने बनाई है और बामकसद बनाई है। यहाँ पर दो चीज़ें उलट इकट्ठी की गई हैं, ज़मीन और आसमान और रात और दिन। तो ज़मीन और आसमान दोनों ऑपोजिट हैं लेकिन एक बड़ा मकसद पूरा करते हैं, उलट हैं दोनों लेकिन एक बड़ा मकसद पूरा करते हैं। रात और दिन भी उलट हैं लेकिन एक बड़ा मकसद पूरा करते हैं। तो ये बात ये इशारा करती है कि जो दुनिया में चीज़ें चल रही हैं उनमें कुछ पहलू समावात में होंगे, कुछ पहलू अर्ज़ में होंगे, कुछ पहलू रात में होंगे, कुछ पहलू दिन में होंगे, दोनों मिलकर एक बात को मुकम्मल करेंगे। तो दिन का, पूरे दिन का, 24 घंटे वाले दिन का तसव्वुर रात और दिन के बगैर मुकम्मल नहीं होता। कुछ पहलू रात में हैं जो दिन में नहीं है, कुछ दिन में है जो रात में नहीं है। ठीक इसी असूल पर इस कायनात की जो जिंदगी है उसमें कुछ पहलू हैं लेकिन कुछ पहलू ऐसे हैं कि जो कमी बता रहे हैं, जो होने चाहिए थे। जैसे रात में हम काम कर आराम करने में आसानी होती है, दिन में काम करने में आसानी होती है, लेकिन दुनिया में हम देख रहे हैं कि यहाँ पर अदल करने का इम्कान नहीं है। ख़ास तौर से पाकिस्तान में देख लीजिए, ऐसे मुल्कों में जो ताकत में बैठे हुए लोग वो जिसको चाहे पकड़ के जेल में डाल दें, जिसको चाहे जलील कर दें, जिसकी चाहे ज़मीनों पे कब्ज़े कर लें, उनको कोई सजा नहीं दे सकते हम। और वो पाकिस्तान के 60-70 सालों में कितने ही लोग होंगे जो इस तरह के जुल्म करते हुए दुनिया से चले गए, उनको किसी ने पकड़ा भी नहीं। तो अब लगता है कि जिस तरह से रात में हम आराम करने की सहूलत थी और दिन में काम करने की सहूलत थी, उसी तरह का इस दुनिया के साथ भी मामला होना चाहिए कि जहाँ कोई ऐसी जगह हो जहाँ हम ऐसे लोगों को सजा दे सकें। वैसे फिरौन को, हमारे ज़माने के हिटलर को, हिटलर ने करोड़ों लोगों को मार डाला, कोई सजा दी जा सकती इसको? बस एक ख्याल आया और पता नहीं क्या क्या मजालिम किए, बेगुनाह मासूम लोगों को तलाश कर करके उसने मारा। तो इन लोगों की कहाँ सजा दी जाएगी, वो कौन सी जगह है? इस दुनिया में तो नजर नहीं आती। तो यहां पर रात तो है, दिन नहीं है, जो समझ लीजिए इस दुनिया में रात तो है इंसाफ के पहलू से, लेकिन दिन नहीं है। इस तरह देखिए, मैं और आप हमेशा जीना चाहते हैं, हमारा दिल चाहता है कि मौत ना आए, लेकिन यहाँ मौत लिखी हुई है। तो इस दुनिया के साथ कोई ऐसी जगह होनी चाहिए कि जहां पर मौत ना आए। तो इस तरह की जो चीजें हैं, वो वाहिद ये दुनिया है जिसका कोई इस तरह का रात और दिन जैसा जोड़ा नहीं है, जमीन और आसमान जैसा जोड़ा नहीं है, जो इसके अंदर जो पहलू हैं और जो कमियां रह गई हैं वो दूसरा जोड़ा पूरा करे आकर। तो ये एक आयत के अंदर अल्लाह ताला ने ये दोनों चीज़ें इकट्ठी कर दी हैं। अब आप कहेंगे तुमने इतनी तकरीर की है कहाँ से निकाली है? अरबों के लिए ये एक आम चीज़ है, हमारे लिए मुश्किल है। मैं ये वाक्य कई दफ़ा सुना चुका हूँ कि एक बादशाह एक शायर के साथ जा रहा था। बादशाह बहुत जालिम था और उसके बाप भी जालिम बादशाह था और वो भी जालिम बादशाह था। तो एक कब्रिस्तान के पास से गुजरे तो उसने बस इतना जुमला बोला कि इसमें जाबर बादशाह सोया हुआ है, बाप की तरफ इशारा था। बादशाह समझ गया कि इसने मुझे क्या कहा है, तो उसने अपना जबर छोड़ दिया। तो उसका मतलब यह था कि जाबर बादशाह हो या मजलूम हो, सारे यहीं दफन होने आकर, तो या तो तुम अपने जबर के जरिए से अपनी ज़िंदगी बचा लो, या अपने आप को लंबी ज़िंदगी अता कर लो, लोगों को मार के अपनी ज़िंदगी बढ़ा लो। ऐसा कुछ नहीं है तो फिर क्यों जुल्म करते हैं? तो अरबों के लिए बस दो चीज़ें आपने इकट्ठी करनी है। अरबों के यहाँ ये बहुत अहम बात है कि दो मुतजाद चीज़ें इकट्ठी करके आप पे छोड़ देंगे। लो जी, मतलब निकालो, आप दो मुतजाद चीज़ें इकट्ठी करेंगे मतलब आप निकालो। तो यहाँ भी अल्लाह ताला ने ऐसा ही किया है कि दो मुतजाद चीज़ें इकट्ठी कर दी हैं, बल्कि चार, एक ज़मीन, एक आसमान, एक लात और एक दिन। बस ये जुमला बोल दिया, ला आयात इन लिउली अलबाब, इसमें अकल वालों के लिए निशानी है। तो अब रात और दिन की तरह ये दुनिया और आखरत, ये दुनिया की जगह आप रात रख लें और आखरत की जगह दिन रख लें, या इस दुनिया की जगह समावात रख लें और अगली दुनिया के लिए अलर्ट्स रख लें, तो बहरहाल आखरत और ये दुनिया, इसका वजूद होना चाहिए। अगर ये नहीं है तो मामला मुकम्मल नहीं हुआ। जैसे रात और दिन मुकम्मल नज़र आ रहे हैं, जैसे ज़मीन और आसमान मुकम्मल नज़र आ रहे हैं, वैसा ये दुनिया मुकम्मल नज़र नहीं आ रही। अब अगली बात बहुत अहम है, फरमाया कि अल्लाजीना, ये अगर समझ आ गई तो हम आगे बढ़ सकते हैं। अल्लाजीना यज़कुरून अल्लाह क़ियामन व क़ऊदन व अला जुनूबिहिम व यतफक्करून फ़ी ख़ल्क़ अस्समावाति वल अर्ज़ रब्बना मा ख़लक़्ता हाज़ा बातिला। फरमाया कि वो लोग जो अल्लाह को याद करते हैं खड़े बैठे हुए और अपने पहलुओं पर, यानी लेटे हुए, वो लोग जो अल्लाह को याद करते हैं बैठे उठे और लेटे हुए, वह यतफक्करून और गौर करते हैं, फी खल्क़ समावाती वल अर्ज़, ऊपर वाला जो गौर था वो अब अल्लाह ताला कह रहे हैं कि वो लोग जो अल्लाह को याद करते हैं और खल्क़ समावाती वल अर्ज़ में गौर करते हैं, वो इस नतीजे तक पहुंचते हैं कि रब्बाना मा खलकता हाजा बातिला, اے اللہ آپ نے یہ دنیا بے مقصد نہیں بنائی ہے، باطل نہیں بنائی ہے. اب جو اوپر بات تھی کہ رات اور دن کی طرح مکمل ہونا چاہیے اس کو، تو ان لوگوں نے اس بات کو پکڑ لیا کہ ہاں یہ مکمل نہیں ہے. مکمل نہیں ہے تو پھر عدل کی کوئی جگہ ہوگی؟ یہاں تو کافر اور مومن ایک جیسا انجام پا رہے ہیں، یہاں تو مجرم اور معصوم ایک جیسا انجام پا رہے ہیں، وہ بھی مر کے ختم، وہ بھی مر کے ختم. تو یہ کیسے ہو سکتا ہے؟ اس کا مطلب یہ ہے کہ اس دنیا میں کچھ معاملہ ایسا ہے کہ جو بمقصد بنایا گیا. اب اس میں دو باتیں اہم ہیں، غور کرنے والے کون ہیں؟ وہ اللہ کو یاد رکھتے ہیں، اللہ کو یاد کرنے والے ہیں. اگر خدا کو اس کائنات میں نکال دیا جائے تو یہ نتیجہ نہیں نکلے گا جو آگے نکلا ہے. جیسے ہی اللہ تعالیٰ کو مانیں گے تو یہ نتیجہ نکلے گا. تو غور کا طریقہ کیا ہوا کہ ہم جب کائنات کی نشانیوں پہ غور کریں تو ہم خدا کو یاد رکھتے ہوئے غور کریں. اسی کو بیان کیا ہے کہ الا بذکر اللہ تطمئن القلوب، کہ اس کائنات کا جو معمہ ہے، یہ جو پزل ہے، یہ حل نہیں ہوتی، لیکن جیسے ہی خدا کا نام آ جاتا ہے بیچ میں کہ یہ اللہ نے بنایا ہے، تو ہر چیز اطمینان بخش جواب دے دیتی ہے. تو فرمایا کہ جو لوگ اللہ کو یاد کرتے رہتے ہیں وہی اس نتیجے تک پہنچتے ہیں. تو اللہ کو یاد رکھتے ہوئے جو غور کریں گے، اور غور کس میں کریں گے؟ خلق السماوات والارض، وہی دو متضاد چیزوں کی تخلیق میں، تو وہ اس نتیجے تک پہنچیں گے کہ آخرت ہوگی. جب آخرت ہوگی تو اس کا مطلب ہے بامقصد. تو انہوں نے کہا کہ ربنا ما خلقت هذا باطلا، اے ہمارے رب آپ نے یہ دنیا باطل نہیں بنائی ہے، بے مقصد نہیں بنائی ہے. اب جب باطل نہیں بنی ہے، بامقصد ہے، تو آخرت ہوگی، حساب کتاب ہوگا. تو فوراً ان کی زبان سے یہ بات نکلی کہ سبحانہ کا. اب یہ بہت اہم جگہ پہ سبحانہ کا بولا گیا ہے، اس کو میں ابھی واضح کرنے کی کوشش کرتا ہوں. قرآن مجید کے بعض پہلو ایسے ہیں کہ ہم ان کو بیان نہیں کر پاتے. اب یہ بات کہہ کر کہ ہم نے یہ نتیجہ کیسے نکالا کہ اللہ نے یہ کائنات باطل نہیں بنائی، کہا کہ سبحانک، کیونکہ آپ غلطی سے پاک ہیں. اگر ہم یہ نہ مانیں کہ آپ غلطی سے پاک ہیں، تو پھر ہو سکتا ہے آپ نے کھیل تماشے کے لیے بنائی ہو، ہو سکتا ہے آپ نے کھیل تماشے کے لیے بنائی ہو. تو اب چونکہ ہم آپ کو سبحانک مانتے ہیں، مقدس ہستی مانتے ہیں، آپ سے خطا نہیں ہوتی، آپ غلط کام نہیں کرتے، آپ نعوذ باللہ بہودہ کام نہیں کرتے، تو اس لیے ہم نے سوچا ہے کہ آپ نے نامکمل کیسے چھوڑ دی ہے کائنات، یہ لازماً مکمل ہوگی کسی دن، تو اس لیے فاکینہ عذاب النار. تو اے اللہ ہمیں عذاب، آگ کے عذاب سے اپنی پناہ میں لے لے. یہ وہ غور و فکر ہے جو آج کی دنیا میں ختم ہوتا جا رہا ہے. ہماری جو نسلیں ہیں وہ بڑھ گئی ہیں الہات کی طرف، کیونکہ انہوں نے خدا کو فراموش کر کے سوچنا شروع کیا ہے. اور خدا کو فراموش کر کے سوچنے کا کام سائنس نے شروع کیا تھا، سائنس کے میدان میں. وہ اس لیے نہیں تھا کہ باقی کائنات کو بھی سائنس کی طرح سے دیکھنا شروع کر دیں، کیونکہ اگر سائنس میں ہم یہ بات کہیں کہ جی یہ تو اللہ تعالیٰ نے بنایا ہے، تو سائنسی تحقیق رک جاتی ہے. تو سائنسی تحقیق کو جاری رکھنے کے لیے ضروری ہے کہ ہم خدا کو بیچ میں نہ لائیں. وہاں جو لیبارٹری میں یا سائنسدان کے اس کے کام کرنے کی جگہ پر جو سوچ تھی، وہ ہم نے باہر بھی لگا دی کہ اب میں باہر آ کر اپنی لیب سے باہر نکل کر، سائنسدان کی اس جو اس کا سٹڈی ہے اس سے باہر نکل کر، میں نے کائنات کے بارے میں بھی ایسے سوچنا شروع کر دیا کہ اللہ نہیں ہے، اللہ کے بغیر دیکھو. تو اس کا نتیجہ کیا نکلا؟ کہ اب خدا ہی نہیں مل رہا، اب خدا ہی نہیں مل رہا، کیونکہ انکار کر بیٹھے ہیں نا. جب انکار کر بیٹھے ہیں تو اب کہاں سے تلاش کریں گے؟ تو اب ہمیں غور کرنا کیا ہے؟ غور کرنا ہے کہ اس کائنات کو بنی ہوئی کائنات پر قیاس کر کے اس دنیا کے اینڈ کو دیکھنا ہے. یہ دنیا کیسے بنی ہوئی ہے؟ کہ یہاں ہر چیز پیئرز کی شکل میں ہے. خلقنا کل شیء زوجین، قرآن نے بیان کیا. हमने हर चीज को जोड़े जोड़े बनाया, और ये जोड़े कई पहलुओं से हैं, जैसे रात और दिन है, मर्द और औरत है, इसी तरह मर्द के भी दो पहलू होंगे कम से कम, कम से कम दो पहलू होंगे। जो दूसरे लफ्जों में कह लीजिए, मर्द की मिसाल छोड़ दीजिए, कि पानी इसका फायदा भी है नुकसान भी है, चाय इसका फायदा भी है नुकसान भी है, रोटी इसका फायदा भी है नुकसान भी है। तो वो एक ही चीज दो पहलू रखती है, तो सिर्फ पेयर्स की शक्ल में नहीं, बल्कि उसके काम भी दोहरे तेरे हैं। तो जब कायनात इस तरह से पेयर्स नहीं बनी, और ये कुरान मजीद ने, मैं यहाँ इसलिए डाल रहा हूँ कि यहाँ दो जोड़े बयान कर दिए अल्लाह तआला ने, वरना अल्लाह ने अलग से इसको दलील के तौर पर बयान किया है, तो कुरान की मुख्तलिफ आयात से हम मदद लेते हैं बातों को समझने के लिए। तो इस कायनात को जो हम देख रहे हैं, इसमें जोड़े जोड़े चीज़ें बनी हैं, तो एक समझदार आदमी उलिल अलबाब को गौर करना है कि इस दुनिया का जोड़ा कहाँ पे है, बस इतनी सी बात है, और ये जोड़ा तलाश करना है खुदा को मानते हुए जो सुभाना का है, गलती से पाक खुदा को मानते हुए। तो फिर उनकी जुबान से निकला, फकीना अजाब अन्नार, ए अल्लाह समझ आ गई कि आपने ये कायनात इस तरह से बनाई है कि इसमें नामुकम्मल रख के हमें इम्तिहान में डाल दिया है, और मुकम्मल होनी है जजा व सजा के साथ, तो फिर हमें आग से बचा लीजिएगा। आगे उन्होंने बताया कि खुदा के हजूर अर्जदास पेश की कि रब्बाना इन्ना का मन तुदखिल नारा फकद अखज़ैताहू, ए अल्लाह हम आपके अजाब से इसलिए बचना चाहते हैं कि ए हमारे रब, जिसको आपने आग में दाखिल कर दिया तो समझिए कि आपने उसको रुसवाई की हालत में डाल दिया, और जो आग में जाएंगे उन जालिमों के लिए कोई मददगार भी नहीं होगा, तो इसलिए तो हमें बचा ले। ये अब जाहिर है कि उनकी जो समझ है उसने उनको खुदा खुदा ऐसा कि जो गलती नहीं करता, उसकी दुनिया में रह रहे हैं, जिसने पेयर्स की शक्ल में दुनिया बनाई है जोड़ों की शक्ल में, उससे उन्होंने एक नतीजा निकाला है, और नतीजा ले गए हैं वो सजा तक, सजा से बचने की दुआ कर रहे हैं, और कह रहे हैं कि रुसवाई की हालत में चला जाएगा वो आदमी, और फिर उसको बचाने वाला कोई नहीं होगा। तो ऐ अल्लाह जिसको आपने आग में दाखिल कर दिया, यहाँ रब्बाना बहुत खूबसूरत इस्तेमाल हुआ है, जिस तरह सुबहाना का था उसने दलील की जगह पे, यानी एक तरफ खुदा की तस्बीह भी हो गई है, और दूसरी तरफ वो दलील भी बन गया कि मा खलक़ता हाज़ा बातिला, ऐसे ही रब्बाना का लफ्ज़ इस्तेमाल हो रहा है, इसमें पूरी अपनाइत है। मैं जब सूरह फातिहा पे हमने बात की थी, तो रब्बिल आलमीन के मानी बताते हुए बताया था कि इसमें रब के तीन मानी हैं, कुरान मजीद में जो इस्तेमाल हुए हैं उसमें खुदा के मानी हैं, दूसरे मालिक के मानी हैं, तीसरे पालने वाले के मानी हैं। तो यहाँ ये मालिक और पालने वाले का शेड गालिब है, कि हमारे रब तू हमारा हमारा रब है, तो हमें तू हक में ना डाल, तू हमारा रब है। तो अब इसमें अल्लाह ताला ये के लिए उन्होंने रब का लफ्ज़ बोल कर गोया अपने ताल्लुक का इजहार कर रहे हैं कि ऐ हमारे रब, जिसने तू जिसने हमें पैदा किया, जिसने पाला पोसा है, जिसने जो हमारा मालिक है, तो आप हमारे साथ मेहरबानी कीजिए, हमें आग में ना डालिए, क्योंकि जिसको आपने आग में डाल दिया तो आपने उसको रुसवा कर दिया, और जो जालिम है जो दोजख में जाएंगे उनके लिए तो कोई बचाने वाला भी नहीं आएगा, तो इसलिए आप ही हमें बचाइए, हम आप ही के पास आए हैं। फिर कहते हैं रब्बाना इन्ना ना समय न मुनादियन युनादी लिल ईमान अन आमिनू बे रब्बिकुम फआमन्ना। अब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की तरफ इशारा है, बहुत खूबसूरत अल्फाज, ऐ हमारे रब, हमने एक मुनादी करने वाले को सुना जो ईमान की आवाज लगा रहा था कि अपने रब पर ईमान ले आओ, तो हम ईमान ले आए। तो रब्बना फ़ग़फ़िर लना, तो ऐ हमारे रब हमें माफ कर दीजिए हमारे गुनाहों को, वकफ़िर अन्ना सैयाती आने सैयाती ना और हमारी बुराइयों को झाड़ दीजिए। वतवफ़ना माल अबरार, और हमें वफादारों के साथ वफात दीजिए। चंद कॉन्सेप्ट बहुत अहम है इसमें, जो समझ लीजिए कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने किसकी मुनादी दी है? रब पर ईमान की, और सहाबा ने सुनकर मान लिए। ये वो पूरी समझ लीजिए कि 23 सालों की एक जो कोशिश है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की, और वहाँ जो हंगामा बरपा है, उसको अल्लाह ताला ने एक जुमले में समो दिया है। निदा मुनादी उसको कहते हैं जो ऊंची आवाज में आवाज लगा रहा हो, भाई सुनो, मानो, देखो। तो हमने एक निदा करने वाले को सुना, एक मुनादी को सुना, एक आवाज देने वाले को सुना जो ईमान की मुनादी कर रहा था कि अपने रब पर ईमान ले आओ। फिर रब का लफ्ज है, रब का लफ्ज जो है वो हमारे तमाम दीनी शऊर को बनाता है। मैं कई दफा पहले भी अर्ज कर चुका हूं कि अहद अलस्त में ना इलाह का लफ्ज बोला गया है, ना रहमान और रहीम का, ना अल्लाह का, वहां भी रब का लफ्ज बोला गया था। तो लफ्ज रब में तमाम ताल्लुक जो खुदा के साथ हमारा है वो बयान हो जाता है, जिसको मैंने 3 अभी बताए हैं। तो जब ईमान की दावत दी गई तब भी, जब वहां अहद अलस्त दिया गया तब भी रब का लफ्ज बोला गया कि अपने रब पर ईमान ले आओ। तो अपने रब पर ईमान ले आए, तो अब इस ईमान की वजह से फ़ग़फ़िर लना, फे जो है यहां पर वो ये बता रहा है कि रब्बाना फ़ग़फ़िर लना, तो है हमारे रब हमारे ईमान की वजह से हमारे गुनाहों को माफ कर दीजिए और हमारी जो गुनाह थे उनको झाड़ दीजिए, उनका कफारा बना दीजिए बात चीजों को, और हमें अबरार के साथ वफात दीजिएगा। अब कफारा क्या है? कफारा यह है कि हमारे ऊपर जो मुश्किलें आती हैं जिंदगी में, अगर हम ईमान के साथ जिंदगी गुजार रहे हों तो वो गुनाहों के झड़ने का बायस बन जाती है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इसको कहा कि बर्फ से, ठंड से, गर्मी से मेरे गुनाहों को धो डाल, तो वो वही वाली बात कि जब तकलीफ हो किसी को, जब दुनिया में इम्तिहान आए, किसी के ऊपर परेशानी आए, कोई वफात आए, कोई इस तरह का मामला, तो वो अगर ईमान के साथ उसने उसको कबूल किया है तो वो उसके गुनाहों का कफारा बन जाएगा। एक सहाबी बीमार थे तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम तीमारदारी को गए, तो उन्होंने बुखार को बुरा भला कहना शुरू कर दिया। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि बुखार को बुरा ना कहो, बंदा है मोमिन को एक कांटा भी चुभता है तो उसका कफारा बन जाता है। और फिर बड़ा दिलनवाज जुमला बोला कि मोमिन की क्या बात है, इसको ईमान खुशी हो तब इसको फ़ायदा है, बीमारी हो, मुश्किल है तब इसको फ़ायदा है, कि उसके गुनाह जो है कफारा बन जाते हैं। अगली जो अहम बात है वो तवफ़ना माल अबरार है, कि अल्लाह हमें वफादारों में वफात दे। रब के साथ वफादारी क्या है वो मांगी गई है कि अल्लाह अब हम जिस बात पर ईमान ले आए हैं आपको रब मान लिया है, तो किसी और को रब ना माने, आपके रब होने का इनकार ना करें, आपके रब होने का इनकार ना करें और आपको रब माने और इस पर मुतमिन रहें। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से एक सहाबी ने पूछा कि मुझे कोई ऐसी बात बताइए कि मैं अगर वो आप मुझे बता दें, किसी और से पूछना पड़े। तो आपने फरमाया कुल आमनतु बिल्लाहि सुम्मा इस्तकिम, कि कहो कि मैं अल्लाह पर ईमान लाया और फिर इस बात पर जम जाओ। तो वफादारी दरअसल तमाम अहदों की पासदारी है, तमाम ताल्लुकात की पासदारी है। मेरी राय में दीन की हकीकत रब और बंदे के ताल्लुक को निभाना है, और ये सिर्फ वफादार लोग कर सकते हैं। अब इस जो दुआ चल रही थी, अभी भी चल रही है, बाकी इंशाल्लाह अगली दफ़ा देखेंगे, तवफ़ना माल अबरार में पीछे यहूद को भी आईना दिखाया गया है जिन्होंने वफादारी नहीं की। तो ये दुआ जो है वो साहबा की दिल की पुकार है, लेकिन खुदा की तरफ से इसमें आईना है अहले किताब के लिए और मुशरकीन अरब के लिए। तो वतवफ़ना माल अबरार के साथ अब यहाँ पे हम ख़त्म कर लेते हैं।